الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم
الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله
اللہ عز و جل کے آخری نبی محمد عربی صلی اللہ علیہ وسلم نے ارشاد فرمایا جس کے پاس میرا ذکر ہوا اور اس نے مجھ پر درود شریف نہ پڑھا اس نے جفا کی صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم
ناظرین پروگرام ہے کاروبار اور بازار آج تیسری ہماری قسط ہے اور انشاءاللہ عزوجل آج بڑے ہی خوبصورت ٹاپک پر ہم نے گفتگو کرنی ہے نماز مومن کی معراج ہے اور یہ تحفہ امت محمدی صلی اللہ تعالیٰ علیہ وسلم کے لیے خاص ہے اللہ تبارک و تعالیٰ نے ہمارے پیارے نبی صلی اللہ تعالیٰ علیہ وسلم کی امت کے لیے یہ خاص تحفہ عطا فرمایا یاد رہے پیارے آقا علیہ السلام سے پہلے کسی اور امت کے لیے یہ نمازیں فرض نہیں ہوئی یہ صرف امت محمدیہ کے لیے ہی خاص تحفہ ہے ہمارے پیارے آقا صلی اللہ تعالیٰ علیہ وسلم نے شب معراج جب یہ تحفہ ملا تو اپنی حیات ظاہری یعنی دنیاوی زندگی کے 11 سال 6 ماہ میں تقریباً 20,000 نمازیں ادا فرمائی 500 جمعہ نماز ادا فرمائی ہمیں بھی چاہیے کہ ہم نماز کی پابندی کریں بچپن ہی سے ایک جملہ سنتے ہوئے آتے ہیں کہ نماز سے نہ کہو کہ مجھے کام کرنا ہے بلکہ کام سے یہ کہو کہ مجھے نماز پڑھنی ہے آج کے ہمارے پروگرام کا ٹاپک ہے کاروبار اور نماز آج انشاءاللہ عزوجل اس ٹاپک پر ہم گفتگو کریں گے محسن بھائی اور فضل بھائی ہمارے ساتھ موجود ہیں گفتگو کا آغاز ہمارے محسن بھائی سے کریں گے
جی
محسن بھائی نماز اور کام
جیسے آپ نے ایک جملہ کہا نا یہ جملہ ہے تو بڑا مشہور کہ نماز سے یہ نہ کہو کہ مجھے کام کرنا ہے کام سے یہ کہو کہ مجھے نماز پڑھنی ہے مگر جب ہم اس کی ریئلٹی پر دیکھتے ہیں حقیقت کو دیکھتے ہیں تو زمینی حقائق یہ ہے کہ لوگ کام کی وجہ سے نماز کو چھوڑ دیتے ہیں
جی
کام کی وجہ سے نماز میں غفلت کر دیتے ہیں جماعت کو چھوڑ دیتے ہیں حالانکہ دیکھیں جہاں شریعت مطہرہ نے مارکیٹ کو مشروع کیا یعنی بازار کو کاروبار کو کام کو ہمیں حکم دیا گیا اس کے حلال کمانے وہیں اللہ کریم اور اس کے حبیب علیہ الصلوۃ والسلام نے مارکیٹ میں جانے والوں بازار جانے والوں کاروبار کرنے والوں نوکری کرنے والوں رزق کے حلال کے لیے تگ و دو کرنے والوں کے لیے اس بات کو بھی اور عام مسلمانوں کے لیے بھی سب کے لیے لازم قرار دیا کہ انہیں نماز پڑھنی ہے ایک جملہ ہمارے یہاں بڑا مشہور ہے فضل بھائی یوسف بھائی حصول رزق حلال عبادت ہے حالانکہ جو یہ جملہ ہے نا یہ اگر ہم اس کو دیکھیں تو وہ حصول رزق حلال تمام فرائض کے بعد عبادت ہے اب یہاں پر ہم یہ دیکھتے ہیں کہ حصول رزق حلال تو عبادت ہے کرنا بھی ہے مگر اس کے لیے دیگر فرائض کو نہیں چھوڑ سکتے تو یہاں اس بات کا ہمیں خیال رکھنا ہے کہ کاروبار کے ساتھ ساتھ نماز کی پابندی کرنی ہے اب یہاں پر جیسے ہم کاروبار کے لیے عموماً بازار جاتے ہیں مارکیٹ ہماری ہے اب اگر جیولرز ہیں تو وہ اپنی مارکیٹ میں جاتے ہیں کپڑے والے اپنی مارکیٹ میں جاتے ہیں نوکری کرنے والے فیکٹریز میں جاتے ہیں فیکٹریز میں جائیں نماز بھی بنی ہوتی ہے اپنے آفس میں جاتے ہیں ایک حدیث پاک ہم سنتے ہیں ہم کہیں بھی جائیں ویسے خاص تو بازار کے لیے مگر ہم اپنے اوپر رکھتے ہوئے اس کو ہم دیکھتے ہیں پہلے تو یہ سمجھ لیں کہ حدیث پاک میں یہاں پہ لفظ ذکر کا بھی استعمال کیا جائے گا کہ اللہ پاک کا ذکر کرنا
صحیح
اور اللہ کی یاد کرنا وغیرہ تو سنیے ذرا نبی کریم علیہ السلام فرماتے ہیں کہ ذاکر اللہ فی الغافلین غافلوں میں اللہ پاک کا ذکر کرنے والا ایسا ہے کہ جیسا کہ جنگ سے بھاگ جانے والوں میں سے ایک ڈٹ کر جنگ کرنے والا
اللہ
اور پھر فرمایا وہ ایسا ہے کل حی بین الاموات جیسا کہ مردوں میں زندہ اور ایک روایت میں فرمایا کہ شجرت الخضراء بین الحسین یعنی ایسا ہے جیسا کہ سوکھے ہوئے درختوں کے درمیان ایک ہرا بھرا سر سب سے زیادہ درخت اب بازار جا کر مارکیٹ جا کر دیکھیں عموماً غفلت ہے فضل بھائی اگر وہاں نماز پڑھنے والا ذکر کرنے والا
وہ
سر سبز و شاداب درخت ہے
بیسیکلی بازار کو یہ غافلوں کی جگہ بھی کہا گیا اور اس سے جلدی لوٹنے کا بھی حکم آیا کہ اس جگہ سے جلدی لوٹ کر آؤ اور اگر اس جگہ پر کوئی اللہ کا نام لینے والا، ذکر کرنے والا ہے، تو یوں کہا جائے کہ اس کے برکتیں اور اس کی فضیلتیں زیادہ ہوں گی.
بالکل ہے.
قرآن مجید فرقان حمید کی بڑی پیاری آیت ایک محسن بھائی نے شیئر کی تھی، رجال اللہ تلہیہم تجارتوں ولا بیع عن ذکر اللہ، کہ وہ مرد جنہیں غافل نہیں کرتا کوئی سودا اور نہ خرید و فروخت اللہ عز و جل کی یاد. مفتی قاسم صاحب نے اپنی تفسیر صلاۃ الجنان میں اس کتاب کے لکھا کہ سیدنا عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہ ایک مرتبہ بازار گئے اور جیسے ہی اذان ہوئی تو آپ نے کیا دیکھا کہ لوگوں نے جو ہے نا وہ اپنے کام کاج کرنا سمیٹ دی. تو آپ نے فوراً قرآن پاک کی یہ آیت تلاوت کی اور فرمایا یہ آیت انہی لوگوں کی.
اللہ اللہ اللہ.
اچھا آپ دیکھیں قرآن مجید فرقان حمید کے اندر دو جگہوں پر، ایک جگہ پر یہ ارشاد فرمایا کہ حافظوا علی الصلوات والصلاۃ الوسطی، کہ اپنی نمازوں کی حفاظت کرو بالخصوص درمیانی نماز کی. ٹھیک ہے. اچھا اس کے اندر فرمایا کہ وقوموا للہ قانتین، اور اللہ کے حضور ادب سے کھڑے ہوا کرو. تو فرمایا کہ درمیانی نماز سے مراد نماز عصر ہے.
جی.
مفتی صاحب نے اس پہ یہ سمجھے کہ دو لائنیں یہ لکھی کہ یہاں پہ وقت عصر کی تاکید اس لیے ہے کیونکہ اس وقت کاروبار جو ہے وہ اپنے عروج
پر ہوتا ہے. کیا بات ہے، کیا بات.
تو یہاں پر یہ نماز کی اہمیت کا اندازہ کرنے کے لیے اس کو ذکر کیا گیا کہ صلاۃ الوسطی. تیسری بات، قرآن مجید فرقان حمید میں خاص طور پر عصر کے وقت کی قسم کھائی گئی، العصر ان الانسان لفی خسر، کہ اعلیٰ حضرت امام علیہ سنت نے تو بہت زبردست
زمانہ محبوب،
زمانہ محبوب صلی اللہ علیہ وسلم کی قسم. اچھا آپ اگر مفسرین اس کے اندر تفاسیر اٹھا کر دیکھیں تو اس میں یہ بھی آیا کہ وقت اثر کا خاص طور پر تذکرہ اس لیے کیونکہ اس وقت کاروبار اپنے
عروج پر ہوتا ہے.
تو یہ نہ ہو کہ آدمی کاروبار کے اندر لگ جائے اور ان چیزوں کو چھوڑ دے.
بعض جگہ جیسے آپ نے ابھی کہا نا کہ وہ ابن عمر رضی اللہ تعالیٰ نے دیکھا کسی کچھ افراد کو کہ وہ اذان ہوتے ہی انہوں نے اپنے سب سامان سمیٹنا شروع کیا اور نماز سے چلے گئے. اب بھی الحمدللہ ایسے لوگ ہیں
موجود،
جیسے اذان ہوتی ہے جماعت کا وقت قریب ہوتا ہے تو اپنی دکانیں بند کر دیتے ہیں، کارخانوں میں باقاعدہ اعلان کرتے ہیں کہ نماز کا وقت
وقفہ ہوتا ہے،
وقفہ ہوتا ہے. امیر سنت نے بھی ترغیب دلائی ہے نا، باقاعدہ مکتبۃ المدینہ سے ایک اسٹیکر شائع کیا گیا تھا کہ وقفہ برائے نماز، آپ بھی نماز کے لیے چلیے. اچھا اس میں ایک بڑی ترغیب اچھی یہ ہے کہ وقفہ برائے نماز چلے لکھ دیا آپ نے، بلکہ یوں کہیں کہ آپ بھی نماز کے لیے چلے
دعوت بھی
کی دعوت بھی. تو اب اگر یہ کر لیتے تو اچھا اس میں کیا ہے کہ اگر نماز کے اوقات میں 10-15 منٹ کے لیے نماز کے ہم اگر اپنی دکان کو اور اپنے کاروبار کو روک بھی دیتے ہیں تو یہ جو ہمارا بند کرنا ہے نا دراصل اپنے کاروبار کو بڑھانا ہے،
کیا بات،
برکت دینا ہے.
واہ واہ واہ.
کیونکہ جو بندہ رب کے حضور سر بر سجود ہوگا اللہ اسے برکت عطا نہیں فرمائے گا، یہ کیسے ممکن ہے؟ تو لہٰذا جب رب پر بھروسہ، وہ پہلی والی بات جو ہم بھروسے پر کر رہے تھے، بھروسہ کرتے ہوئے جائے انشاءاللہ اس کا کاروبار.
میں آپ کو حکایت سناتا ہوں، امیر اہل سنت نے اپنے رسالے میں اسے نقل فرمایا، اپنے تحریر فرمایا. حضرت ابو بکر بن فضل رحمۃ اللہ تعالی علیہ، آپ کا ایک دوست تھا جو رومی مسلمان تھا. آپ نے اپنے اس دوست سے پوچھا کہ تیرے مسلمان ہونے کی وجہ کیا ہے، اس کے پیچھے ریزن کیا ہے، تو کیسے مسلمان ہوا؟ تو اس نے بڑے اصرار کے بعد اپنا بڑا ہی خوبصورت اور انٹرسٹنگ واقعہ شیئر کیا. اس نے کہا کہ ایک بار مسلمانوں کے لشکر نے ہم پر حملہ کر دیا اور ہمارے کافی سارے لوگوں کو قتل بھی کر دیا، لیکن ہم نے بھی کچھ مسلمانوں کو قید کر لیا.
صحیح.
اب جب قید کر لیا نا تو میرا گھر جو تھا وہ بہت بڑا تھا، تو میں نے جن قیدیوں کو قید کیا تھا انہیں میں پکڑ کر اپنے گھر لے آیا اور اپنے غلاموں کو حکم دیا، اپنے خادمین کو حکم دیا کہ ان کو زنجیروں میں ڈال دو، زنجیروں سے قید کر دو، اور ان کو خچروں پر سامان لادنے کی ذمہ داری لگا دی.
کام
یہ ہے کہ تم جو ہے وہ سامان اٹھاؤ گے اور خچروں پر اس کو
لوڈنگ
لوڈ کرو گے. کہتے ہیں کہ کچھ دن کے بعد میں نے دیکھا کہ میرے ایک غلام کو، ایک کام کرنے والے کو، ایک مسلمان نے کچھ دیا. جیسے ہی اس نے کچھ دیا تو میرے اس خادم نے اس کی ہتھکڑی کھول دی، اس کی بیڑیاں جو تھی وہ کھول دی. اب میں نے اپنے غلام کا پکڑ لیا اور غلام سے کہا کہ تو نے اس سے کیا لیا ہے مجھے بتا. وہ غلام بڑا گھبرا گیا شروع میں، تو پھر اس نے کہا کہ یہ مسلمان ہر نماز کے وقت مجھے ایک دینار دیتا ہے. دینار کہتے ہیں سونے کے سکے کو ناظرین، ایک دینار دیتا ہے اور اس کے بدلے میں اسے کھول دیتا ہوں تھوڑی دیر کے لیے اور یہ نماز ادا کرتا ہے.
اللہ اللہ.
تو میں نے پوچھا کہ کیا اس کے پاس بہت سارے دینار ہیں؟ تو اس نے کہا نہیں، اس کے پاس دینار کچھ نہیں ہے، ہاں قیدی ہے. اس کی حالانکہ تلاشی ولاشی بھی لی ہوگی جب اس کو قید کیا ہوگا. تو کہا دینار بینار کچھ نہیں ہے، لیکن جب یہ نماز پڑھ کے کھڑا ہوتا ہے تو اس کے پاس دینار آتا ہے، اچھا دوسرے دن وہ کہتا ہے کہ میں نے اپنا لباس چینج کیا، خادموں والا لباس پہنا اور اس خادم کو ہٹا کر اس کی جگہ پر خود کھڑا رہ گیا۔ اب جیسے ہی زہر کا وقت ہوا اس مسلمان نے مجھے اشارہ کیا کہ تجھے ایک دینار دوں گا، مجھے کھول دے۔ میں نے کہا نہیں، ایک نہیں لوں گا، دو دینار
لوں گا۔ اللہ اللہ،
وہ امتحان لینا چاہ رہا تھا کہ اس کے پاس دینار آتا کہاں سے۔ کہا ایک دینار سے میرا کام نہیں بنے گا، میں نے ایک نہیں لینا، دو لوں گا۔ تو اس مسلمان نے کہا چل ٹھیک ہے دو دوں گا، مجھے کھول دے۔
سبحان اللہ،
کہا میں نے کھول دیا۔ جیسے ہی میں نے کھولا اسے، اس نے وضو کیا، نماز ادا کی، نماز پڑھنے کے بعد اس نے زمین پر ہاتھ مارا تو زمین سے دو دینار نکلے، اس نے اٹھا کر مجھے دے۔
اللہ اکبر اللہ اکبر۔
میں نے اسے پھر سے قید کر دیا۔ جب عصر کا وقت ہوا اس نے پھر مجھے اشارہ کیا تو میں نے کہا کہ اب دو سے کام نہیں چلے گا، اب میں پانچ دینار لوں گا۔
اللہ اللہ اللہ۔
تو اس مسلمان نے کہا چلو ٹھیک ہے میں پانچ دوں گا، میں نے اسے کھول دیا۔ نماز پڑھنے کے بعد حسب معمول اس نے زمین پر ہاتھ مارا، پانچ دینار نکلے، اس نے مجھے دے دیے۔
کیا بات۔
مغرب کا وقت ہوا تو میں نے کہا میں نے پانچ نہیں لینے، میں نے دس لینے۔
ہائے ہائے۔
تو اس مسلمان نے کہا کہ اچھا دس لینے، چل ٹھیک ہے کھول دے۔ اس نے کھول دیا، میں نے نماز، اس نے نماز پڑھی اور زمین پر ہاتھ مارا، دس دینار نکلے۔ عشاء کا وقت ہوا تو میں نے کہا اب دس بھی نہیں لینے، میں نے بیس لینے۔
اللہ اللہ
اللہ اکبر۔ ناظرین ذرا غور کریں، اس مسلمان نے کہا کہ ٹھیک ہے چلو مجھے کھول دو، میرا رب مجھے بیس بھی عطا کرے گا۔
سبحان اللہ۔
اب اس مسلمان کو کھول دیا گیا، اس نے نماز ادا کی، نماز پڑھنے کے بعد زمین پر ہاتھ مارا اور وہاں سے بیس دینار نکلے اور اس نے مجھے وہ بیس دینار دے دیے۔
کیا بات۔
بیس دینار تو میں نے لے لیے، لیکن ساتھ ہی ساتھ اس کی محبت میرے دل میں گھر کر گئی۔
واہ 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 واہ۔
اب جو ہے نا، میں اس کا خیال رکھنے لگا اور اس کو میں نے اپنا لباس دیا اور اس نے بڑا ہی خوبصورت جملہ کہا محسن بھائی، اس نے کہا کہ جو مانگنا ہے نا وہ مانگ لے، میرا مولا بڑا غنی اور کریم۔
واہ واہ واہ۔
جو مانگنا ہے تو مانگ لے،
کیا بات۔
میرا مولا بڑا غنی ہے، جس کے سامنے میں سجدہ کرتا ہوں وہ بڑا رحیم ہے، وہ بڑا کریم ہے، وہ بڑا غنی ہے، وہ منع نہیں کرتا۔ اللہ اکبر۔ ناظرین وہ رومی مسلمان کہتا ہے کہ مجھے اس سے محبت ہو گئی، میں نے اسے اپنا سب سے قیمتی لباس دیا اور اپنے خادموں سے کہا کہ اس کو چھوڑ دو،
کیا بات،
بلکہ اس کو جا کر چھوڑ آؤ۔
کیا بات۔
اور ساتھ ہی ساتھ میں نے اسے انک پوٹ دیا، جسے وہ لکھتے پرانے زمانے میں لکھائی کی جاتی تھی، انک پوٹ دیا کہ جب تم اپنے گھر پہنچ جاؤ خیر و عافیت سے تو مجھے جو ہے وہ
تصدیق کی رقم مل جائے،
لیے ایک خط بھیج دینا میرے انہی خادمین کے ہاتھ۔ اچھا، اس کے گھر کا راستہ جو تھا نا وہ پانچ دن کی مسافت تھا، یعنی پانچ دن جانے میں لگتے تھے،
پانچ دن،
اور اگر کوئی وہاں سے واپس آتا تو پانچ دن وہاں سے لگتے ہیں۔ اب میرے خادمین کے ساتھ وہ جو شخص تھا اپنے گھر اپنے گاؤں کی طرف چل دیا۔ ابھی چھٹا دن ہوا تھا کہ میرے خادمین واپس آ گئے۔ میں نے اپنے خادمین سے پوچھا کہ خیریت تو ہے، کیوں اتنی جلدی لوٹ آئے ہو؟ کہا جب ہم جا رہے تھے تو وہ ہمارے ساتھ تھا، اور جب وہ ہمارے ساتھ تھا تو سفر اتنی جلدی اور اتنی آسانی سے گزر گیا کہ وقت کا احساس ہی نہ ہو، اور یہ جو پانچ دن ہمیں لگے ہیں نا یہ تو واپسی کے سفر میں لگے ہیں، اس کے ساتھ تو ہم کچھ ہی ساعتوں میں پہنچ گئے۔ اللہ اکبر۔ جیسے ہی اس مسلمان نے، اس رومی نے یہ سنا تھا، وہ کہتا ہے کہ میری زبان سے کلمہ طیبہ جاری ہو گیا، میں گواہی دیتا ہوں کہ اللہ کے سوا کوئی معبود نہیں، میں گواہی دیتا ہوں کہ یقیناً حضرت محمد صلی اللہ تعالی علیہ وسلم اللہ پاک کے رسول ہیں، اور بے شک دین اسلام حق ہے۔ میرے میٹھے اسلامی بھائیوں، مجھے بتائیے وہ مسلمان، اس کا بلیف کتنا مضبوط ہوگا؟
سبحان اللہ،
سبحان اللہ۔ اس مسلمان کا بلیف کتنا مضبوط ہوگا کہ پہلے ایک دینار زمین سے نکلتا تھا، اس سے کہا گیا کہ تو دو دینار، تنہیں دو دینار اب دینے ہیں، اس نے کہا میرا رب جو ایک دے سکتا ہے وہ دو بھی دے سکتا ہے۔
سبحان اللہ۔
جو میرے نصیب کا رزق ہے وہ مجھے ملنا ہے، اگر کچھ دیر کے لیے میں نے اپنے کاروبار کو بند بھی کیا، کچھ دیر کے لیے میں نماز کے لیے چھوڑ کر چلا بھی گیا، تو جو میرے روزی میرے نصیب میں لکھی ہے نا وہ میرے رب نے ضرور دینی ہے، اور برکت والی دینی ہے، بڑھ کر ہو سکتا ہے ملے۔
یہاں پہ جیسے آپ بالکل فرمائے، برکت بھی ملے گی، اور جو اللہ پر بھروسہ یہ ہونا چاہیے۔ ساتھ ہی ہم جب یہ دیکھتے ہیں، اپنی مارکیٹس کو دیکھیں، اپنے ہم فیکٹریز کو دیکھیں، اپنے آفیسز کو دیکھیں، اپنی شاپس کو دیکھیں، اپنے ارد گرد میں رہنے والوں کو دیکھیں، تو جو لوگ نماز کے پابند ہیں
جی،
وہ پرسکون انداز میں کاروبار کر رہے ہیں۔
اور ایک بات یہاں پر ایک اور میں ایڈ کرنا چاہوں گا محسن بھائی، کاروباری حضرات میں نے ایک بہت بڑا طبقہ دیکھا ہے جو نمازوں کا پابند،
بالکل ہے،
अच्छा वो दुरुस्त पढ़ते हैं नहीं पढ़ते ये एक अलग टॉपिक है,
नमाज पढ़ते हैं।
यहाँ पर हमें जिस तरीके से हम कारोबार के लिए डीलिंग्स मार्केट डीलिंग्स सीखते हैं, मिसाल के तौर पर अगर आप यान का काम करते हैं तो यान की डीलिंग्स कुछ और है, कपड़े का काम करते हैं तो उसका तरीकेकार कुछ और है, गोल्ड का काम है तो उसका तरीकेकार कुछ और है, गाड़ियों का काम है तो उसका कुछ तरीकेकार और है। हम अगर किसी नई फील्ड का तजुर्बा भी करते हैं वो काम करते हैं तो उसको सीखते हैं ना, नमाज भी हमें प्रॉपर सीखनी चाहिए।
सही सही बिल्कुल सीखनी भी चाहिए, और सीख कर जब नमाज पढ़ते हैं तो उसकी बरकतें अपनी जगह मिलती है। वो जो है ना इन सलाता तनहा अनिल फहशा वल मुनकर, कि नमाज बेशक नमाज बेहयाई और बुरे कामों से रोकती है। तो मुफस्सिरीन ने उसके तहत यही लिखा ना कि जो दुरुस्त अंदाज में तरीकाए मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम पर नमाज पढ़ेगा उसकी नमाज उसे बेशक बेहयाई से भी रोकेगी बुरे काम से भी रोकेगी। अब यहाँ सवाल फुजैल भाई ये होता है बाज़ों का, हम देखते हैं यार एक आदमी बड़ा अच्छा लगता है और नमाज भी वो पढ़ता है मगर कारोबारी मामले में उसका लेन देन अच्छा नहीं है। अब वो नमाज की वजह से लोग उसको थोड़ा सा कहते कि यार देखो यार तुम नमाज पढ़ते हो, तुमने दाढ़ी भी रखी हुई और तुम्हारा कारोबारी अंदाज ऐसा है, तो ठीक है उसके अंदर गलती एक चीज तो अच्छी है ना उसकी, वो नमाज पढ़ रहा है
ऐसा नहीं।
उस शख्स को चाहिए कि वो अपने हालात को अच्छा करे मगर मुझे ताना नहीं देना चाहिए कि एक आदमी नमाज तो पढ़ा उस कारोबारी से कि जो नमाज भी नहीं पढ़ता और फिर ऊंच नीच भी करता है, ये कारोबारी तो कम अज कम अच्छा है कि नमाज तो पढ़ता है अगरचे वो जो कर रहा है गलत कर रहा है। दोनों बुराइयां एक जगह अपनी जगह जमा हो गई एक जगह अलग भी हो गई, तो नमाज पढ़ने वाले की हौसला अफजाई करनी चाहिए। अच्छा बाज लोग जो शॉप्स पर काम होता है सेल्समैन होते हैं, अच्छा अगर कोई नमाजी सेल्समैन आ जाए बेचने वाला उनका आ जाए दुकान चलाने वाला, तो बाजों के माथे पर जो ना बल आ जाता है यार ये तो घड़ी घड़ी नमाज के लिए चला जाता है, अब जो सर्दी के दिन हो तो अभी असर हो पढ़ के आया तो मगरिब के लिए जा रहा, मगरिब पढ़ के आया तो ईशा के लिए जा रहा,
हर थोड़ी
देर लोगों को भी सोचना चाहिए।
नहीं इसमें गुजारिश ये है आप हजरात की बातों से, दो तीन बातें मैं अर्ज करना चाहूंगा। सबसे पहले ये कि अल्हम्दुलिल्लाह वतन अजीज पाकिस्तान के अंदर तो एक बहुत बड़ी तादाद है कि जो मार्केटों के अंदर नमाज पढ़ती है
अल्हम्दुलिल्लाह,
फिर भी हम 100% इसमें कामयाब
नहीं है।
और बल्कि मरकजी मजलिस शुरा ने जो कैलकुलेशन की उनके सामने ये फिगर्स फैक्ट्स एंड फिगर्स आते हैं कैलकुलेशन के हिसाब से कि 5% अफराद ये मस्जिद के अंदर जाकर नमाज अदा करते हैं, 95% अभी भी मिसिंग है। ठीक है, अच्छा इन मिसिंग के लिए एक बहुत अच्छा निज़ाम और सिलसिला कामकाज के हवाले से दावत इस्लामी ने बनाया कि अल्हम्दुलिल्लाह मरकजी मजलिस शुरा ने मजलिस ताजरान को फॉर्म किया। ठीक है, अच्छा इत्तेफाक से उसके पहली जिम्मेदारी मेरे पास की थी। ठीक है, अच्छा फिर मेरी भाई की तबीयत की मसरूफियत के बाद ये जिम्मेदारी इत्तेफाक से यूसुफ भाई के पास आई। इसके बाद जब मजीद इसके अंदर काम और बड़ा और राहें खुली तो पता ही ये चला कि एक तो हमारे दुकानदार जो मुख्तलिफ मशहूर शॉपिंग एरिया के इनकी दुकानें हैं
जी,
और एक वो अफराद हैं कि जो मल्टीनेशनल कंपनियों के मालिक हैं, तो हम इन दोनों को एक साथ नहीं वो कर सकते, एक को अलग डील करना पड़ेगा दूसरों को अलग डील करना पड़ेगा। अल्हम्दुलिल्लाह अच्छा ये सब ये किस तरह ये नमाज से ताल्लुक रखता है ये मैं आखिर में आऊंगा। अच्छा फिर जो है ना ये हुआ ये कि माशाल्लाह एक शोभा बना मजलिस ताजरान, एक बना मजलिस राब्ता बराए ताजरान वगैरह का सिलसिला हुआ। माशाल्लाह इसके पाकिस्तान सतह के जिम्मेदार भी मौजूद है, नाम मेरे जहन से निकल गया माशाल्लाह कराची के अंदर नदीम भाई, एक अपने माशाल्लाह कराची में हमारे इरफान भाई राब्ता बराए ताजरान के मजलिस ताजरान के माशाल्लाह हमजा भाई की तरकीबी और भी बहुत सारे स्नाई में माशाल्लाह ये कर रहे हैं मर्जों की अच्छी तरकीब ये चल रही है। इनका बेसिकली काम ये तय पाया कि लोगों को जो आपकी बात कि भाई लोगों को ऑन देयर डोर स्टेप नमाज सिखाए, ऑन देयर डोर स्टेप कुरान सिखाए। आपको हैरत होगी कि मैं आपको एक रोड तारिक रोड की मिसाल दूं, अल्हम्दुलिल्लाह तारिक रोड पर यूं समझिए कि बीसियों मदरसे दुकानों के अंदर लगते हैं।
क्या बात,
तो दुकानदारों ने कहा कि भाई ठीक है हमारे पास अब 12:30 बजे आइए, हम 5 अफराद हैं, 5 अफराद को आप कुरान पाक पढ़ा दीजिए।
वाह वाह वाह,
तो 15 से 20 मिनट के अंदर उनको कुरान पाक पढ़ा के इनको यूं समझे कि भेज दिया जाता है।
सुभान अल्लाह।
अच्छा यहाँ पर मुझे वो भी याद आ रहा है जो आपने शेयर किया था बड़ा ही जबरदस्त के ताजिर के लिए बेहतर ये है कि वो सुबह के औकात के अंदर अल्लाह तबारक व ताला का जिक्र करे।
क्या बात, क्या बात,
इससे करे फिर देखेंगे अल्लाह तबारक व ताला उसे कैसी
बरकतें
अता फरमाता है। तो नमाज सिखाना कुरान सिखाना ये सारी चीजें अल्हम्दुलिल्लाह एट द डोर स्टेप یہ اللہ کا کرم ہے کہ مسجد تاجران کے ذریعے پورے پاکستان اور آؤٹ آف پاکستان الحمدللہ جہاں بھی ہیں وہاں پہ یہ موجود ہیں, اور صرف ایک نہیں کئی ملکوں کے اندر الحمدللہ دعوت اسلامی کا کام شروع ہی تاجران نے کروایا.
واہ واہ
ماشاءاللہ.
کئی ایک نہیں کئی جگہوں پر اس کا کام دعوت اسلامی کا کام شروع ہی بزنس مین نے کروایا.
کیا بات.
تو بزنس مین کے اندر اتنی یہ طاقت ہے
جی
کہ وہ چاہے تو دین کا بہت بڑا کام سمجھے کہ کرے.
برے صغیر میں اگر ہم دیکھیں تو اسلام کی جو آمد ہوئی ہے وہ تاجران کے ذریعے ہوئی ہے. تو جو تاجر عرب تاجر تھے وہ ان کی نیک نامی, تقوی, نماز, پرہیزگاری, اب یہ ساری چیزیں ہی تو لوگوں کو اپنی طرف جو ہے موو کرتی تھی نا.
صرف یہی نہیں, یہ تو برے صغیر کی مثال, آپ فارسٹ ایشیا چلے جائیں, آپ دیکھیں ملیشیا اور انڈونیشیا مسلمان کنٹریز ہیں اور بگیسٹ کنٹریز.
بالکل.
یہ کس طرح اسلام سے وابستہ ہو گئے اور کیا صورت بنی تھی؟ یہ صورت یہی تھی کہ وہاں پر مسلمان تاجر گئے اور ترکیب کی, الحمدللہ وہ ممالک مسلم ہو گئے. یہاں تک کہ تھائی لینڈ کے اندر تو جب ہم اترے تو ہم تو یہ سن کر حیران رہ گئے کہ 3600 مسجد ہیں.
اللہ اللہ,
یہ کیسے یہ سلسلہ
کعبہ وہاں نہیں پہنچے,
وہاں نہیں پہنچے, کیسے ہوا؟
اللہ,
پتا چلا کہ حضرت شاہ علیہ رحمۃ اللہ تعالی وہاں پر پہنچے اور یہ ایک افغان عرب تاجر تھے اور ماشاء اللہ وہاں پہ بڑا اس سے امپیکٹ پڑا اور وہاں دیکھا دیکھی وہ سمجھے کہ اسلام پھیلتا رہا اور الحمدللہ 3600 مسجد ہے.
پتا چلا کہ بزنس مین پہلے فقط دنیاوی بزنس نہیں کرتے تھے, وہ آخرت کا بزنس بھی کرتے تھے. اصل یہ ذہن بن جائے تو پھر سب آ جائے گا.
اصل یہاں پر ایک اور بات میں ہائی لائٹ کرنا چاہوں گا کہ آج ہم لوگ بھی بزنس مین ہیں, ہم بھی کاروبار کرتے ہیں. میں نے اور آپ نے اپنے آپ سے سوال کرنا ہے کہ کیا میری ٹریڈ دیکھ کر, میرے کاروبار کا انداز دیکھ کر کوئی غیر مسلم مسلمان ہوگا؟
اللہ,
میں نے اور آپ نے سوچنا ہے ناظرین. یہ بہت گہرا سوال میں آپ کی طرف چھوڑ کر جا رہا ہوں اور اس پر آپ نے ضرور اپنے آپ سے سوال کرنا ہے اور سوچنا بھی ہے, اور اگر ایسا نہیں ہے تو ایسا ہونے کی کوشش کرنی ہے.
بالکل,
ایسے مسلمان ہو جائیں.
آپ کی بات یہاں پہ وہ یہ جو انہوں نے
لنک کر رہی
ہے, کنٹینیو کیا, ماشاء اللہ لنک اچھا کیا. مجھے حضرت سیدنا فضیل بن عیاض رحمۃ اللہ تعالی کا, آپ ڈاکو تھے, ڈاکا ڈالا اور کسی نے کہا کہ وہ سب ڈاکو جو ہے وہ کھا رہے تھے تو آپ نہیں کھا رہے تھے, تو ایک بزرگ رحمۃ اللہ تعالیٰ علیہ بھی قافلے میں تھے, انہوں نے کہا سب کھا رہے ہیں تم بھی کھا لو, تو انہوں نے کہا میرا روزہ
ہے.
ڈاکا اور روزہ, ڈاکو اور اللہ تعالیٰ سے سلو کی کوئی ایک رائے باقی رکھنی
چاہیے.
معاملہ یہ کہ جو نماز پڑھتا ہے اور ہمیں لگ رہا ہے کہ سپوز وہ ہی از ناٹ ڈوئنگ رائٹ, اس کے اتوار صحیح نہیں ہے, تو دیکھیں آپ نماز کے اوپر ٹانٹ کریں گے تو یہ تو ایک اور برائی کے اندر پڑ جائے گا.
بالکل,
اس کو مطلب ہم یہ کہتے رہے سمجھاتے رہے کہ یار ماشاء اللہ اللہ نے نماز کی برکتیں دی ہیں, اللہ کرے تو آپ اپنا کام بھی ٹھیک کیجیے, کوششیں کیجیے, انشاءاللہ ضرور اللہ نے چاہتا ہوں.
نماز انشاءاللہ ایک وقت آئے گا, اس کو سمجھائے گی اور اس کے اندر وہ تبدیلی لے کر آئے
گی.
وہ اقیم الصلاۃ علی ذکری آیت مبارکہ ہے نا
جی,
میرے یاد کے لیے نماز قائم رکھ جی. تو جب بندہ اس طرح نماز پڑھے گا, اب وہ چاہے تاجر ہو چاہے وہ غیر تاجر ہو, اسلامی بہنیں ہوں بچے ہوں, اللہ کی یاد کے لیے جب بندہ نماز پڑھے گا اور نبی پاک کے طریقے پر پڑھے گا تو اس کو نماز کی برکت ملے گی, اور جب نماز کی برکت ملے گی اس کے اندر تبدیلی انشاءاللہ آنی ہے. تو ہم جو بات کر رہے ہیں بازار اور پھر نماز, یعنی کام کاج کے ساتھ نماز پڑھنا, یہاں پہ ایک پرابلم تھوڑی سی غالباً آتی ہوگی. ہم جب بات کر رہے ہیں تو لوگوں کے ذہن میں نماز پڑھنی چاہیے, مگر یار مسئلہ یہ ہے کہ وہ بازار میں جب ہوتے ہیں تو گاہکوں کا رش ہوتا ہے, تو مسجد میں جانا آنا اس میں ٹائم لگتا ہے, تو ہم اپنی دکان پہ نماز پڑھ لیتے ہیں. اچھا, اتفاق سے ہوا کہ ایک جائے نمازیں بنتی ہے نا فضیل بھائی, آپ نے بھی دیکھی ہوگی, وہ پوری پوری مارکیٹ کی ہوتی ہے, اوپر نیچے بہت ساری ہوتی ہے. میں نے یہ دیکھا, میں ایک جگہ سے گزرا تو دکان کے اندر جو ہے جماعت ہو رہی ہے, یعنی مطلب یہ قریب مسجد ہے اور دکان کے اندر جماعت ہو رہی ہے. تو اب جماعت کے لیے جیسے اب جائے نماز بنائی گئی ہے ضرورت کے تحت, جامع مسجد بنائی گئی, ٹھیک ہے, ہم تھوڑی سی کوشش کر رہے ہیں. اچھا, اس میں یوں بھی ہوتا ہے بعض اوقات مارکیٹس میں ہوتا ہے کہ اگر 8-10 مسجدیں ہیں تو نمازوں کا ٹائمنگ کو بھی فرق رکھا جاتا ہے, تو دو افراد یہاں پڑھ لیں, تین افراد وہاں پڑھ لیں, یوں کر کے جیسے جمعے کا کرتے ہی ہیں نا. جمعے میں کیا سارے ہی لوگ اپنا بازار بند کر کے نماز کے لیے تو نہیں چلے جاتے, وہ کچھ نہ کچھ ایڈجسٹمنٹ کیسے کر لیں اس کو.
میں آپ کو جمعے اور یہ ساری بات کے اوپر جو آپ نے کہی نا, جس ڈرائیور نے ہمیں ہوٹل سے ایئرپورٹ چھوڑا وہ تقریباً 20 سال سے مدینہ منورہ میں مقیم.
واہ واہ.
4 سال انہوں نے کہا یا غالباً 14 سال کا, کہا کہ میں پاکستان آیا, انہوں نے کہا آپ کراچی کون سے علاقے سے؟ گلشن اقبال. تو انہوں نے کہا میں بھی گلشن اقبال, میں اپنے کسی کزن کے یہاں رہا تھا.
اچھا.
تو بولے یار مجھے آپ کو ایک چیز کی تاکید کرنی ہے, ایک بڑی ناراضگی ہے مجھے آپ وہاں پاکستان والوں
سے, رہنے والوں سے.
ہاں میں نے کہا کیا ہو گیا بھائی, خیریت سے؟ تو بولے یار وہ میں وہاں رہا رکا اور وہ جمعے کا ٹائم تھا اور ہم اندر نماز پڑھ رہے ہیں, باہر ریڈیاں لگی ہوئی ہیں اور لوگ جو ہے نا وہ سامان بھی لے رہے ہیں.
اللہ,
تو میں نے اس کو کہا کہ بھائی دیکھیں ہمارے یہاں یہ ہے کہ بھائی جیسے آپ نے جلدی والی پڑھی ہوگی, دیر سے پھر دیر سے پھر جلدی,
ہر 15 منٹ
بعد. یہ میں نے کہا یہ پورے شہر میں سسٹم یہ بنا ہوا ہے نا کہ ہر سب کا یہ ترکیب یہ ہے. تو اس نے کہا کہ نہیں یار یہ جو ہے نا یہ ٹھیک نہیں ہے, بس جس مسجد کے باہر آپ کھڑے ہو اس مسجد کے باہر تو کم از کم سناٹا کر دو کہ لگے کہ یار یہ جو ہے نا نماز. یعنی دیکھیے لوگ کتنے اس بات کو نوٹ کرتے.
لیکن ہوتا بھی ہے.
اچھا مگر یہ کہ یہی نماز چل رہی ہو اگر یہ سارا سلسلہ, دیکھیے اس میں ایک آدمی کو ہمت کرنی پڑے. اچھا اور میں آپ کو بتاؤں, ہمت کرنے سے کچھ ہوگا نہیں, انشاءاللہ تبارک و تعالیٰ ملے گا ہی ملے گا.
واہ واہ واہ.
ہمارے ایک دوست کی دکان تھی, نماز کے ٹائم پہ بند کر کے چلے جاتے تھے. ایک صاحب باہر کھڑے ہوئے تھے تو میری ان سے کچھ بات چیت ہوئی, میں نے کہا دوسری جگہ سے لے لو, تو انہوں نے کہا نہیں خریدنا ہے تو یہیں سے خرید. اعتقاد تھا نا. اچھا اور میں ایک بڑا زبردست آپ کو واقعہ سنانا چاہتا ہوں. حضرت سید عبداللہ آپ فرماتے ہیں کہ ہم میں ایک دن بازار مچھلی لینے کے لیے گیا اور ہوا یہ کہ میں مچھلی بڑی سائز کی تھی تو مجھے ایک مزدور کی ضرورت پڑی. تو میں مزدوروں کے ایک گروپ بیٹھا تھا, اس کے اندر گیا. میں نے بڑی حسین و جمیل نوجوان کو دیکھا کہ اس کی چہرے پہ عبادت کا نور تھا.
واہ واہ واہ.
چہرے پر غربت و افلاس کا اور کپڑے سادے سے. میں نے اسے کہا مزدوری کرو گے؟ اس نے کہا ہاں کروں. کہا میں نے کہا یہ مچھلی اس سے خریدی ہے میرے گھر پہنچانی. کہا ٹھیک ہے. انہوں نے مچھلی اٹھائی, چلتے بنے اتفاق سے راستے میں اذان. اس نوجوان نے حضرت عبداللہ جلا رحمت اللہ تعالی علیہ سے یہ کہا کہ اب اللہ تبارک و تعالیٰ کے منادی نے ندا دی.
اللہ اللہ.
اب میرے لیے جائز نہیں کہ مزید میں کسی اور کام میں پڑھوں, تو آپ بھلے کسی اور مزدور سے یہ اٹھوا لیں, گھر آپ کا قریب آ گیا ہے, مگر مجھے فوراً مسجد جانا پڑے گا.
واہ واہ واہ.
انہوں نے کہا کہ ہم نے بھی نماز پڑھنی ہے صاحبزادے, ہم بھی پڑھ لیتے ہیں. انہوں نے کہا, انہوں نے مچھلی وہیں رکھی. اب دیکھیں دور کتنا اچھا تھا کہ
چپل
کا بھی مسئلہ خراب ہوتا ہے, وہ تو مچھلی رکھی اور مچھلی پڑی رہی. دن لگایا ٹھیک ہے نا. اچھا اور چنانچہ وہ گئے اندر, اور اس کے بعد وہ نہیں وہاں پہ بولے کہ بھائی مدینے میں یہ درخت لگے ہوئے کھجور کے, تو بولے کوئی توڑ نہیں لیتا. بولے یہی تو مسئلہ ہے کہ وہ اٹھاتا نہیں ہے.
اللہ اللہ.
یہ تو مسئلہ ہے کوئی یہاں اٹھاتا نہیں ہے, تو اگر اٹھاتے تو پھر اس کا پھل نہ کاٹنا پڑتا. تو چنانچہ انہوں نے کہا کہ بھائی وہ ٹھیک ہے, ہم نماز پڑھ کے آ گئے. کہا پھر اس نے اٹھایا اور مچھلی میرے گھر چھوڑ دی. میں نے کہا کہ نوجوان مچھلی بننے میں تھوڑی دیر لگے گی, آپ ہمارے ساتھ کھانا کھا کے جائیں. تو انہوں نے کہا کہ میرا روزہ ہے.
اللہ.
اور متاثر ہوا اس سے. اور میں نے کہا کہ چلو اگر مغرب کے وقت قریب ہو, تو اس نے کہا ٹھیک ہے میں یہ وعدہ کرتا ہوں کہ قریب میں ہوا تو آپ کے یہاں پہ آ جاؤں. تو کہا کہ پتہ نہیں میرا دل کہہ رہا تھا کہ ضرور آئے گا. مغرب کا وقت ہوا تو وہ آئے, اور انہوں نے کہا کہ مغرب کے بعد آئے اور انہوں نے کھانا تناول کیا اور کہا کہ میں نماز مجھے پڑھنی ہے. اور انہوں نے کمرے کے اندر ایک کمرے میں نماز پڑھی. کہا وہ نماز پڑھ رہے تھے کہ اتفاق سے ہماری پڑوسن جو ہے یہ اپنی اپاہج بیٹی جو چل پھر نہیں سکتی تھی اس کے ساتھ آ گئے. ہمارے گھر پر آ گئی. ہم نے پہلے تو کہا کہ یہ کون لڑکی ہے؟ تو خبر یہ میری لڑکی.
سبحان اللہ.
یہ تو بستر پر تھی. تو کہا آج آپ کے گھر پہ کون نوجوان نماز پڑھنے کے
لیے آیا؟
جب یہ نماز پڑھ رہا تھا تو اس وقت کمرے پر نور برس رہا تھا. میری نوجوان بیٹی نے اس کے وسیلے سے اللہ کے حضور دعا کی, اللہ نے اسے شفا عطا
فرمایا. سبحان اللہ سبحان اللہ.
نور نمازی.
واہ.
اچھا یہ باتیں ساری وہ مزدور اللہ کا ولی ہوا اندر سن گیا. وہ خاموشی سے وہ نکل گئے. جیسے وہ ان سے ملنے کے لگے کیا دیکھتے ہیں وہ
اندر کوئی
روم خالی ہے.
سبحان.
اب وہ فرماتے ہیں کہ دنوں تک میں اسے ڈھونڈتا
تلاش کرتا ملے نہیں,
مگر وہ
مجھے. اللہ
آپ مجھے بتائیے کہ نماز کی کیسی برکت.
واہ واہ.
مزدور کو ملے گی تو کیا سیٹ کو نہیں ملے گی؟ کیا یہ کسی ملٹی بلینئر کو نہیں ملے گی؟ کیا کسی انڈسٹریلسٹ کو نہیں ملے گی؟ وہ نہیں کہا گیا کہ ایک بزرگ سے کس نے کہا میرے سارے کام الٹے ہو رہے ہیں. اچھا مہر دیکھیے. تو کہا دیکھیے. تو کہا وہ کیا ہوتی ہے؟ تو کہا الٹی ہوتی ہے. تو کہا جب بچے پہ لگاتے تو کیا ہوتا ہے؟
سیٹی
ہو جاتی ہے. تو کہا بھائی اب ایک کام کرو, سارے کام الٹے ہو رہے ہیں, تو اپنا ماتھا اللہ زمین پہ ٹیک دو.
حق
جب یہ ٹیک دو گے تو سارے کام سیدھے ہو جائیں گے. نماز کے کام اللہ غیب سے بنا.
انڈسٹری کی بات کی نا اور مجلس تاجران کی پیچھے بات کی. ہم نے ایک انڈسٹری کے اندر ایک اسلامی بھائی کے پاس ایک قاری صاحب لگا دیا. بڑی ہم نے ریکویسٹ کی. ہم نے کہا کہ آپ 12 منٹ کے لیے صرف نماز کے بعد اپنے مزدوروں کو قرآن درست کروانے کے لیے آپ لگائیں. کہا ان کو تو قرآن تو دور کے بعد قاعدہ پڑھنا نہیں آتا. تو اسلامی بھائیوں نے ریکویسٹ کی کہ آپ 12 منٹ کا صرف مدرسہ لگائیں, دیکھیں آپ کی برکت کیسی ہوتی ہے. کچھ دنوں کے بعد پھر سے جب ان کی فیکٹری میں گئے نا, उस सेठ खड़ा होकर गले मिला।
वाह वाह।
और यूं कहा जाए कि बड़ी गर्म जोशी के साथ मिला। सर खैरियत तो है, क्या हुआ है? कहा वो जो आपने सिस्टम शुरू करवाया है ना मोहसिन भाई, कहा मेरी प्रोडक्शन बढ़ गई है।
अल्लाह अकबर।
और मेरे पास पहले लोग आते थे रोना धोना करने के लिए कि आप पूरा नहीं हो रहा है, बेबरकती है, हमें कर्ज दे दो, थोड़ा उधार दे दो, ये कर दो, वो कर दो। अब रोते हुए आते हैं कि आपने हम पर बहुत एहसान किया है कि आपने हमें कुरान सही पढ़ा।
सुभान अल्लाह, सुभान अल्लाह।
तो आप अगर हम इस पर काम करें और इस पर हिम्मत करें, अगर आप फैक्ट्री ओनर्स हमें सुन रहे हैं, दुकान के मालिकान हमें सुन रहे हैं, बिजनेस करने वाले हमें सुन रहे हैं, तो अपने मुलाजमीन के कुरान को, अपने मुलाजमीन की नमाज को दुरुस्त करवाइए। देखिए आपके कारोबार में भी बरकत होगी और वो तबका जो है ना वो ईमानदारी के साथ आपके साथ होनेस्ट होकर काम करेगा। और जब ये सब मिलकर होनेस्ट होकर काम करेंगे तो फिर बरकत ही बरकत होगी। हमारे प्रोग्राम में हम कुछ पैकेजेस भी शामिल किया करते हैं। आइए आपको लिए चलते हैं फील्ड की बातें।
अल्लाह दियानतदार तू हमको बना।
गोल्ड जब परचेज किया जाए तो किन किन चीजों का ख्याल रखा जाए जिससे आदमी नुकसान से बचे। आप जब भी किसी ज्वेलर्स पे जाएं, चाहे वो आपको 21 कैरेट का गोल्ड दे रहा हो, 22 कैरेट का गोल्ड दे रहा हो, तो आप उसको पाबंद करें कि जो आप कह रहे हैं वो आप रिटर्न में लिख के दीजिए, और अगर ये गोल्ड ना हो तो इसके पूरे पैसे वापस होंगे।
कस्टमर को अगर ज्वेलरी गोल्ड वगैरह लेने के लिए आना हो तो अपने घर से पहले जो है वो इंटरनेट पे जो है ना 21, 22 और 24 कैरेट के रेट मालूमात कर लिया करें, ताकि उससे ये आसानी हो जाएगी कि दुकानदार जो है वो आपको 21 कैरेट का अगर आप ज्वेलरी गोल्ड ले रहे तो आपको 22 कैरेट के पैसे ना लगाए या 24 कैरेट के पैसे ना लगाए।
सबसे पहले तो आप ये मालूम करो एक दो जगह से कि रेट क्या चल रहे गोल्ड के, 10 ग्राम के रेट क्या चल रहे, क्योंकि रेट जो है 10 ग्राम के रेट चलते हैं।
आपको वेट मालूम होना चाहिए कि आप जो ज्वेलरी ले रहे हैं या दे रहे हैं उसका वेट क्या है। अमूमन कस्टमर वेट के बारे में नो हाउ नहीं रखते हैं, मतलब जो दुकानदार कह देता है तो उसी पे वो इत्तेफाक कर लेते हैं। सबसे पहले ये है कि आपको नेट वेट जो कि स्केल मौजूद होता है हर दुकान पे, उससे आपको चेक करना चाहिए कि जो दुकानदार वेट कह रहा है आया वो बात सही है, उस ज्वेलरी का वही वेट है। नेट वेट के बाद आप उस पे सिंपल वेस्टेज ऐड कर लें जो कि 10-15% तक चलती है, डिपेंड्स ऑन द डिज़ाइनिंग एंड क्वालिटी।
अक्सर लोग लालच में आकर जो है अपना धोखे में आ जाते हैं। वो कहते हैं कि जो चीज़ हमें मार्केट से कम रेट में मिल जाए और सोना भी अच्छा हो, तो इसके लिए बेहतर हल यही है कि जो मार्केट में सोने के रेट हैं उस रेट से तो वो कम कोई भी दुकानदार देगा नहीं आपको।
खवातीन जो है वो पहले स्टोन वाले ज्वेलरी को बहुत पसंद करती थी। आप लोग स्टोन वाली ज्वेलरी को जो लेने से गुरेज करें, और अगर किसी को ज्यादा पसंद है तो वो अपने ज्वेलर से रिक्वेस्ट करें कि जो स्टोन इसमें लगा है उसकी मेकिंग और वेस्टेज वो ले ले और स्टोन का वेट काट दे।
ज्वेलरी वगैरह आप ले गोल्ड की तो उसमें जो है वो स्टोन वाली चीज ना लिया करें, क्योंकि रिटर्न के अंदर जो है वो स्टोन वगैरह जितने भी है वो कट जाते हैं और लेने के टाइम पे जो है वो वेट में शामिल हो जाते हैं, तो ये भी आपके लिए जो है ना एक नुकसान है। तो आप कोशिश करा करें कि स्टोन वाली कोई चीज़ ना ले, प्लेन चीज़ ले लिया करें कटक की, उसमें आपका फ़ायदा है।
आप जब ज्वेलरी ले रहे होते हैं बहुत सी ज्वेलरी उसमें ऐसी आती है कि जिसमें गोल्ड के साथ वेट में 20-30% स्टोन्स का वेट जो है वो गोल्ड के रेट में आप ले रहे होते हैं, तो उसमें थोड़ा सा कोशिश करें कि स्टोन्स वाली ज्वेलरी को अवॉइड करें, बहुत महंगा आपको पड़ जाता है, बहुत कॉस्टली पड़ जाता है। और ऑन द अदर हैंड जब आप खुदा ना खासा कभी देने आते हैं तो आपको उस ज्वेलरी की आधी कीमत भी नहीं मिलती।
इसके अलावा आप कहीं से भी कोई चीज़ खरीदें उनसे आप स्टैम्प देख लें, गोल्ड पे स्टैम्प लगी हुई होती है, और उनसे आप कह दें कि मैं इनको कहीं पे भी चेक करवा लूँगी, जो आप कह रहे हैं वही चीज़ होनी चाहिए और वही चीज़ आप स्लिप पे लिखवा लें। इसी तरह बेचने के ऊपर भी ये है कि आपका जब दिल मुतमिन है कि जो चीज़ मैंने बनाई है और ये वही चीज़ है, तो फिर आप दुकानदार आपसे लाख कह गए नहीं ये जो है सोना हल्का है या ख़राब चीज़ बनी हुई है, आप 2-3 जगह चेक करवा लें, ठीक है ना। और जब भी दें तो 1-2 जगह आप रेट मालूम करके फिर जहाँ आपका दिल करे वहाँ आप सेल करें, तो इंशाल्लाह ताला उसमें भी आपको नुकसान नहीं होगा।
जब हमारे यहाँ शादी की तकरीब होती है तो हम उसमें दीगर खर्चे करते हैं, कोई ज़रूरत पड़ने पर सिर्फ ये गोल्ड है जो वापसी के अंदर आपके लिए काम आएगा। और जहाँ से भी आप गोल्ड लें तो पीछे आप देखें उस पर 21 कैरेट की स्टेम है या नहीं है। कहने का मेरा मकसद ये है कि ज़रूरत के वक्त जब आप ये गोल्ड सेल करने के लिए जाएं और आपको ये पता चले कि मैंने 21 और 22 कैरेट के पैसे दिए हैं और वो गोल्ड 21-22 कैरेट नहीं है, तो उस परेशानी से बचने के लिए जहां से आप गोल्ड परचेज करें उसी मार्केट के अंदर 4-5 दुकानें चेक करके
छोड़ के और बहुत सारी लैब है वहां से आप सोना अपना चेक करा के जाए।
ये जो काम जो चलता है जद्दी पुष्टि से चलता है, जिसके माँ बाप जो भी है, मतलब जो दादा दादी के दौर से, मतलब जो पुराने इनके गोल्ड जो सुनार है उनके, तो वो वहीं से ज्यादा खरीदारी करते हैं। उनको ये आसानी होती है कि वो उनको ये बताए कि उनको ट्रस्ट होता है कि वो बाप दादा के जमाने से खरीदारी कर रहे हैं, तो वो उनका ख्याल भी करते हैं। अगर 19-20 भी कभी गोल्ड के अंदर कभी ऐसा हो जाता है कि उनको ऐसा लगता है कि रेट आप कुक से ज्यादा ले लिए, या अगर गोल्ड की क्वालिटी में कोई फर्क आ गया, तो वो वहां पर जाके शिकायत भी कर सकते हैं।
इसमें हत्तुल इम्कान कोशिश ये करनी चाहिए कि आप अपनी स्लिप जो है वो संभाल के रखें, और वो स्लिप जो है फिर आप इन केस ऑफ रिटर्न उसी दुकान पे जाएं और उस दुकानदार को शो करें, तो आपको अच्छी अमाउंट इसमें मिल जाती है।
अगर कोई आपसे ये कहता है कि मैं बगैर प्रॉफिट आपसे काम कर रहा हूँ, आपसे कोई प्रॉफिट नहीं ले रहा हूँ, तो वो समझ ले झूठ ही कह रहे हैं, क्योंकि बगैर प्रॉफिट काम हो ही नहीं सकता।
अल्लाह दियानतदार तू हमको बना।
صلی اللہ علیہ الحبیب صلی اللہ تعالیٰ علی محمد صلی اللہ علیہ وسلم۔ محسن بھائی اور یوسف بھائی، اس پورے پیکج کے اندر سب سے پہلے تو بہت شکریہ، بڑی مفید معلومات انہوں نے ہمیں پرووائڈ کی۔ اچھا، رات دن اتنا آنا جانے کے باوجود بھی کئی ایسی چیزیں ہیں جو سچی بات ہے کہ پتہ چلی۔ اس میں جو دو بھائیوں نے بات کی نا، ایک نے بات کی کہ بھروسے کی، ٹھیک ہے نا، یہ بڑی چیز ہے۔ سونار تو خاص طور پر، اور اس کے علاوہ بالعموم تمام چیزوں کے اوپر، چاہے وہ کریانہ سٹور ہو، چاہے وہ کوئی بھی جگہ ہو، اگر جس دکاندار کے اوپر، چاہے وہ دودھ والا ہو، بھروسہ لوگوں کا قائم ہو جائے گا نا، آپ یقین مانیں کہ اس کی یہ لاٹری ہے۔
صحیح،
اس کے اوپر بھروسہ، ٹرسٹ ہو کہ نہیں یار یہ غلط نہیں کرتا۔ اچھا، اللہ نہ کرے، اللہ نہ کرے کبھی کوئی چیز غلط ہو بھی گئی نا، وہ کہیں گے نہیں یار یہ آدمی ایسا نہیں ہے، انسان ہے، غلطی ہو جاتی ہے اور یہ سلسلہ یہ ہوتا ہے۔ اچھا، دوسری بات جو انہوں نے کی کہ بھائی آپ دیکھیں کہ اس بھروسے کا فائدہ کیا ہوتا ہے کہ جدی پشتی ان کا کاروبار سلامت رہتا ہے۔ مطلب دیکھیں لوگوں کے کتنے کتنے کاروبار بدلتے ہیں۔
جی جی،
وہ سنار یہ ہے کہ وہ اگر اچھے انداز سے کام کیا تو بیٹا بھی سنار بنے گا، پوتا بھی سنار بنے گا، اور ان سب کا کام۔ اللہ نہ کرے کسی نے یہاں پہ کوئی غلط کر ڈالا، بس پھر وہ ساری معاملات اس کے،
یہ ہر کاروبار میں ہے نا،
ہر کاروبار
دیکھ لیں، وہ جدی پشتی جب ہی چلتا ہے جب بندہ اپنا اعتماد قائم۔
دوسرا جو ہے نا، سنار کا تو معاملہ ہی الگ ہے
جی،
کہ اس میں تو ہوتے ہی لوگ جاننے والے ہیں
جی،
کہ یعنی وہ مطلب بس وہ جان پہچان کے اوپر ایک وہ قائم ہو جاتا ہے معاملہ۔ تو اللہ تعالیٰ سب کو،
لیکن یہ ہے کہ اس کاروبار میں یوں کہا جائے کہ دو دھاری
تلوار
ہے۔ آپ لینے جائیں گے تب بھی آپ سے بھرپور نفع لیا جائے گا، آپ دینے جائیں گے تو جو آپ نئی چیز خرید رہے ہیں اس پر تو آپ سے نفع لیا جا رہا ہے، لیکن جو آپ یہ واپس لوٹا رہے ہیں، حالانکہ اسی دکان سے خریدی ہے، سب کچھ ہے، لیکن اس کے باوجود اس میں سے جو کاٹی ہوگی، اس میں سے جو اسٹون مائنس ہوں گے۔ اچھا، دیتے وقت یہ یقین جانیے، یہ بہت بڑا دھوکہ ہے۔ آپ سے اگر کوئی زیور خرید رہا ہے تو وہ گولڈ خرید رہا ہے، وہ اسٹون نہیں خرید رہا۔ آپ اسٹون کے پیسے بھی الگ لیتے ہیں اور گولڈ میں تول کر بھی اس کو دیتے ہیں، یہ بہت بڑا دھوکہ ہے۔
صحیح،
گاہک کو بےچارے کو، وہ بہت زیادہ تو لیڈیز ہی اس کی خریداری کر رہی ہوتی ہیں،
اور ہر
ان کو اتنا تجربہ نہیں ہوتا۔ دونوں طرف سے مار پڑ رہی ہوتی ہے۔ اچھا، میکنگ کے نام پر الگ لیں گے
جی،
اور پھر اس میں کوئی وہ
کھوٹ ملتی
ہے، گھاٹی آتی ہے،
گھاٹی الگ ہوتی ہے، کھوٹ الگ ہوتا ہے۔
اچھا، اس میں میں ایک بات یہ عرض کرنا چاہوں گا کہ آپ ان کو، آپ نے کہا نا بہت آپ سے پیٹ بھر کے منافع، ان کو منافع لینے دیں
جی،
آپ بولے
بالکل لے آپ منافع،
سچ بول کے،
سچ بول کے، اچھی چیز ہے،
واہ واہ،
صحیح چیز،
صحیح بات۔ اچھا، گولڈ نے کہا نا کہ وہ کہے میں بغیر پروفٹ کے کام کر رہا ہوں، تو یہ جھوٹ
ہو ہی نہیں سکتا،
ہو ہی نہیں سکتا کہ بس اب دکان بغیر پروفٹ کے بندہ کیسے چلائے۔
آپ کو ایک بات بتاؤں، ابھی ہم مدینہ شریف میں اسلامی کے ساتھ تھے، تو پیچھے اسلامی بیٹھے تو انہوں نے کہا کہ بھائی وہ کھجور چاہیے، تو ہاں کھجور ہے نا، ہمارا 20 ریال کی بھی ہے، 40 کی بھی ہے، 60 کی بھی ہے،
ایک ہی کھجور
نہیں، الگ یعنی ایک ٹائپ کی کھجور، تین
دام الگ الگ ہے،
ہاں دام الگ الگ۔ تو انہوں نے کہا یار کھجوریں تو بڑی سستی ہو گئی ہیں، اور 10-10 5-5۔ انہوں نے بولا وہ موقع آیا تھا جب مسائل ہوئے تھے کورونا کے، اور یہ اب تو
گزر گیا۔
بولا یار میں آپ کو واقعہ سنا دوں۔ انہوں نے کہا بھائی میرے آئے کوئی، مجھے کہا کھجور چاہیے، تو ہم نے جو ہے نا وہ ان کو کہا کہ بھائی کھجور 50 ریال۔ تو ان کو 50 ریال، یہ تو 10 ریال کی وہ ہوگی۔ انہوں نے کہا بھائی آپ دیکھ لیں، 38 ریال کی مجھے پڑی ہے، اور جو ہے نا لانے لے جانے میں 2 ریال لگا ہے۔ اب میرا اتنا موٹا تازہ جسم ہے، میرے بچے چھوٹے، 10 ریال تو ان کا بھی حق ہے۔ तो ये कहते कि प्रॉफिट तो वो
हर कोई लेगा,
वो तो कोई है नहीं भाई, आपने
वो खरा आदमी था ना,
खरा
सारी बात बोल दी
आप, यकीन माने उसने कहा मेरा काम भी हो गया।
सुभान अल्लाह, सुभान अल्लाह, क्या बात।
ये जो जो सच्चा काम करता है वो,
अच्छा सच्चा सांच को आँच नहीं कहते ना हम, सच्चाई जो कहेगा तो लोग उसकी बात मानेंगे भी, उसके पास आएंगे, भरोसे की बात है। और जब यहाँ फील्ड की बात हुई सोनार पे, इन्होंने कहा ना कि अपनी स्लिप
संभाल कर रखें। जी जी,
एक बात तो ये वाकई स्लिप अगर आपके पास ना हो तो बात में आप बाद में अगर रिटर्न करने जाएंगे या जरूरत के तहत बेचने जाएंगे तो फिर आपको उसमें बड़ा प्रॉब्लम होगा। और दूसरा जो उन्होंने कहा कि आप मार्केट को टच करें, अच्छा इसमें एक ये होता है, एक तो ये जो दुकानदार है, एक बाकायदा इसके कारखानेदार भी होते हैं,
अच्छा।
कुछ इस तरह के जो लोग होते हैं ना उनसे भी अगर हम रابطہ करें जिसने अच्छी तादाद में कोई लेना होता है तो आप धोखे से बच सकते हैं।
इसमें प्रॉब्लम क्या होता है मुस्लिम भाई कि जो डिजाइन मेरे पास है ना वो शायद आपके पास नहीं होगा, यानी हर सोनार जो है वो अपने अपने डिजाइन बनवाता है और वो यही डिजाइन तो यूं कहा जाए कि एक उनके पास दिलचस्पी होती है, वरना सोना तो सबके पास होता है, तो ये होता है। अच्छा दूसरे नंबर पर जब आप गोल्ड खरीदें तो गोल्ड के पीछे एक स्टैंप लगती है और वो गोल्ड से ही लगी हुई होती है, और ये सबसे बड़ी निशानी होती है कि आप कितने कैरेट का गोल्ड खरीद रहे हैं।
ये मुझे भी आज पहली बार पता चला।
हाँ ये एक बहुत बड़ा यूं कहा जाए कि बेसिकली जो गोल्ड होता है ना ये 24 कैरेट का जो होता है उसके पीछे जो स्टैंप होगी वो 99.99 की स्टैंप होगी। और अगर आप अब 22 कैरेट का गोल्ड खरीदते हैं तो 22 कैरेट के गोल्ड पर 916 या 917 की स्टैंप लगी होगी। अच्छा ये हर अब दुनिया में कहीं भी बेचने जाएंगे ना तो वो पीछे स्टैंप देखेगा,
इंटरनेशनल
एक लॉ है उसके तहत ये जो है वो स्टैंप लगाई जाती है। लेकिन अल्लाह खैर रखे ये स्टैंप भी झूठी लगाई जाती है।
अल्लाह
मतलब ये भी इसका भी तजुर्बा हुआ है।
कौन उसको देखने जा रहा, किसको परख है और कौन इसको जना वो स्केल पर नापेगा कि भाई क्या है क्या नहीं। वाकईतन बस धोखे से बचने के लिए बात कर रहे हैं। असल में ये किसी को जहन में हो गया यार ये मदनी चैनल पर बैठकर क्या कारोबारी बातें कर रहे हैं, सोना लेने का तरीका बता रहे हैं। असल तो हम धोखे से बचने की बात कर रहे हैं। मुसलमानों की खैर खाए, खैर उन्नासी मैं बेहतर आदमी वो है कि जो लोगों को फायदा पहुंचाए। तो इसी फायदे के तहत हम एक और पैकेज भी ले लेते हैं जिसमें हम अच्छी खरीदारी पर बात करते हैं कि भाई अगर आप कोई खरीदने जाएं तो आपको खरीदारी के हवाले से आना चाहिए कि कैसा होना चाहिए, तो देखते हैं अच्छा खरीदार।
अल्लाह दियानतदार तू हमको बना।
हम आपके लिए एक फ्रूट लेकर आए हैं, बहुत ही प्यारा फ्रूट है। मेरी मुराद माल्टा, किन्नू, मौसम्बी, ऑरेंज से है। जी हाँ, एक ही खानदान की बहुत सारी नस्लें हैं ये, और इस वक्त हम इंशाल्लाह आपको दिखाएंगे किन्नू। और पाकिस्तान के शहर सरगोधा को माशाल्लाह किन्नू की वजह से पूरी दुनिया में जाना जाता है। किन्नू की खरीदारी कैसे करें इसके मुतालिक भी आपको बताते हैं कि फिल वक्त मैंने जो अपने तजुर्बात में देखा है, हम दुकानदार से भी इंशाल्लाह मालूमात करेंगे कि किन्नू दो किस्म के होते हैं, छोटे बड़े साइज में भी होते हैं, लेकिन अच्छी और खराब की पहचान क्या है। ये किन्नू आप देख रहे हैं बिल्कुल फ्रेश है और ये थोड़ा सा सख्त भी है और ये जो है सही कंडीशन में है, ये ऐसे किन्नू ले लेने चाहिए। बाद जगह पर देखा जाता है कि दुकानदार इस तरह किन्नू रखते हैं, आप गए आपने उठाया थैली में डाल दिया, उठाया थैली में डाल दिया, उठाया थैली में डाल दिया, आपने इसको अपने हाथ में लेके मूव करके देखा ही नहीं। ये मैंने उठाया और इसे टोकरी में डाल दिया, अब जब घर जाके मैंने इसे देखा और इसको मूव किया तो इसकी कंडीशन ये निकली। गफलत किसकी थी, लापरवाही किसकी थी, मेरी अपनी लापरवाही थी। अब मैं घर बैठ के दुकानदार को कोशिश की, उसने माल ऐसा दे दिया, उसने माल ऐसा दे दिया, हमने जब पैसे दिए तो हमारी जिम्मेदारी नहीं बनती कि हम भी माल जब ले रहे हैं तो उसे देख के देखभाल के अच्छी तरीके से जांच पड़ताल करके लें। ये बता रहे हैं कि ऐसे जो किन्नू हो जाते हैं इसको हम अलग ही कर देते हैं, रिस्क में बरकत भी होती है, धोखाबाजी नहीं है। इसी तरह आप देख सकते हैं कि इस किन्नू के अंदर ग्लोसी पना नहीं है, इसमें चमक नहीं है, इसकी रंगत में थोड़ी तब्दीली है। ये सही है, खराब नहीं है, मगर ये थोड़ा सा पुराना हो गया है। और ये इसलिए इसकी रंगत में आप देखें, इसकी फ्रेशनेस देखें, इसका ग्लोसीपन देखें कि ये दूर से ही चमक रहा है। अच्छा बाज लोग ऐसे होते हैं कि लोगों को धोखा देने के लिए इस पर पानी बार बार मारते हैं या तो फिर इस पर ऑयलिंग करते हैं, तेल करते हैं, जिससे इसकी चमक मारती है और बेचारे जो होते हैं वो धोखा खा जाते हैं। तो कोशिश ये करें कि जब भी किन्नू वगैरह लें तो दुकान पर कपड़ा भी मौजूद होता है, कपड़ा मार लें इसके ऊपर। अगर इस पर ऑयल लगा हुआ होगा या इसके ऊपर उन्होंने कोई कार्रवाई की होगी इसे खूबसूरत बनाने के लिए तो वो कपड़ा लगने से पता चल जाएगी। अभी आप मेरे सामने देख सकते हैं कि ये दो किन्नू हैं, अब आप खुद फैसला कर लें कि इन दोनों में से क्वालिटी में अच्छा कौन सा है, ताज़ा कौन सा है। ये अगर सस्ते दाम हो तो सस्ते दाम पर ना जाएं, दो पैसे ज्यादा दे दें, मगर अच्छी चीज लेके जाएं, अपने बच्चों को अच्छी चीज खिलाएं। अब चलते हैं दुकानदार के पास और उनसे पूछते हैं कि वो बताएं कि अच्छे और ताजे और बासी किन्नू की पहचान क्या है। इसमें ताजे और बासी किन्नू जब मार्केट से आप लेते हैं तो उसकी पहचान कैसे करते हैं, ताजा कैसा होता है और बासी कैसा होता है?
کینو جناب اوس سٹور کینو شروع شو اوس پوری بعد نور رات لو سرگودی نه دا کینو راضی او اوس دا سٹور کینو دا اوس پسر من دی خ پروتی یخت بیکار ای کینو ټول داغ والا راضی اوس صفا نه راضی
یہ کہہ رہے ہیں کہ سرگودا کے کینو دنیا بھر میں مشہور ہیں اور یہاں پر بھی سرگودا کے کینو بعض اوقات ایسا ہوتا ہے کہ موسم گزرنے کے ساتھ لوگ اسٹور کر لیتے ہیں کہ پھر موسم گزرنے کے بعد بھی اسے بیچا جائے. سردیاں گزر جاتی ہے, کینو کا موسم ختم ہو جاتا ہے, کینو اب درختوں پر لگنا بند ہو جاتے ہیں, مگر لوگ اسٹور کرتے ہیں اور اسٹور کرنے کے بعد اس کو موسم گزرنے کے بعد بیچتے ہیں. تو ظاہر سی بات ہے آپ نے خود نے بھی دیکھا ہوگا کہ اسٹور کی چیز ہوتی ہے, درخت سے توڑی ہوئی چیز ہوتی ہے. تو مجھے مطلب بہت اچھا لگ رہا ہے کہ یہ موسم کا ہے, اسٹور ہوا نہیں ابھی, اور اس کے بعد جب یہ موسم کے فروٹ ختم ہو جائیں گے تو اس کے بعد جو آنا شروع ہوں گے وہ ہوں گے اسٹور کے.
اللہ دیانت دار تو ہم کو بنا.
مدنی چینل کے ناظرین سب سے پہلے تو اس حیرت میں ہوں گے, گرمی میں کینو آ گئے. فصل میں آپ کی معلومات کے لیے عرض یہ ہے کہ یہ جو سلسلہ ہم آپ کے پاس لے کر بیٹھے ہیں اس کی تیاری کے لیے نگران شورا نے ہمیں سخت سردیوں کے دن تھے ان دنوں میں 6 مہینے پہلے بلایا تھا
اور ٹھنڈ میں بیٹھ کر اس کا مشورہ کیا,
ٹھنڈ میں بیٹھ کر اس کا مشورہ وہ کیا تھا, وہ یاد بھی ہے. انہوں نے کہا تھا یہاں کھانے کی چیزیں آئیں گی تو یہ بھی یاد ہوگا آپ کو. تو یہ اس وقت ہوا تھا, اس وقت سے ہی ہماری مجلس تیاری کری تھی. تو اس وقت کینو اپنے عروج پر سمجھے کہ اس کا وہ سیزن
تھا,
تو یہ اس کی تیاری کر کے آئے تھے. اچھا دوسری بات یہ کہ پھل والے کو دیکھ کر مجھے بڑی ایک اچھی بات یاد آئی. ہمارے یہاں پہ ایک پھل والے, اب یقین مانے بہت جینین قسم کا, یعنی وہ بہت اچھا نہیں, یعنی ڈیلنگ میں بہت ماسٹر, مگر نمازوں کے پابند.
واہ واہ واہ.
اچھا اس پہ یہ سیکھنے کا جذبہ کہ ہم اعتکاف میں تھے فیضان مشتاق مسجد میں, تو یہ آ کر جو ہے وہ نماز کی نشست میں اثر کے بعد بیٹھتے تھے. اثر کے بعد پھل والا اور نماز
پیک ٹائم
تو, اور رمضان کا مہینہ.
اللہ, اب ہوا یہ کہ یہ اچھا مجھے کیسے نظر پڑی, کیونکہ وہ ہمارے یہاں تو وہ بڑے اچھے انداز سے وہ ہمارے پروفیسر محمد دانش ستاری سکھاتے ہیں, تو اتنے یہ انہوں نے ایک دو سوال کیے. مجھے وہ یاد ہے اس کو پکڑ کے کہوں گا دکان پہ کون کھڑا ہے. تو ایک دن میں نے یاد کر کے اس کو یہ گیا, میں نے کہا بھائی وہ دکان پہ کون کھڑا ہے, ٹھیک ہے نا. تو اس نے کہا کہ میں نے ان کو سمجھایا کہ دیکھو بھائی 20 دن تو میں نے وہ کیا, 10 دن اثر سے مغرب تک میں نے اپنے بھائیوں کو کہا کہ یہ آپ کو سنبھال لیں.
سبحان اللہ.
میں صبح جلدی آ جاؤں گا, کچھ بھی کر لوں گا, مگر میں یہ اثر سے مغرب تک جو ہے نا یہ مجھے آخری 10 دن آپ
چھٹی دیں. کیا بات,
مسجد میں جو ہے
جذبہ,
یہ جذبہ دیکھیں سیکھنے کا. کم من ہے اللہ تعالیٰ برکت,
اسباب بھی اللہ پاک بنا ہی دیتا ہے نا. ہم یہ دیکھتے ہیں دعوت اسلامی کے مبلغین الحمدللہ عزوجل آپ حضرات بھی ہیں, اپنا کام بھی کرتے ہیں, نوکری کرنے والے اسلامی میں نوکری بھی کرتے ہیں, دین کا کام بھی کرتے ہیں. اچھا ان کے دیگر کام بھی بن ہی جاتے ہیں اور آسانیاں ہو جاتی ہیں. بس وہ صدیق اکبر کا فرمان بار بار ذہن میں آتا ہے کہ جو اللہ کے کاموں میں لگ جاتا ہے اللہ پاک اس کا کار ساز و مددگار بن جاتا ہے. یہ بڑی خوبصورت بات ہے, اللہ پاک ہمیں اس پر یقین رکھنے کی توفیق عطا فرمائے. تیسرا پیکج بھی ہمارے ہم سلسلے میں شامل کرتے ہیں اگر آپ فرمائے تو, چاہت آپ کی, اور دیکھتے ہیں کہ اس میں کیا دکھایا جا رہا ہے. جی
اللہ دیانت دار تو ہم کو بنا.
میرا نام سید فہد محبوب ہے, میں ایک شاپ اونر ہوں. میری اپنے کرایہ داروں سے یہی ریکویسٹ ہوتی ہے کہ سب سے پہلے تو جو ایگریمنٹ ہوا ہے اس پہ پورا اتریں, کیونکہ اکثر ایسا ہوتا ہے کہ بتاتے ہیں کہ دکان کھول رہے ہیں اسٹیٹ ایجنسی اور اس میں پھر پرچون کی دکان کھول لیتے ہیں. بعض وقت ایسا ہوتا ہے کہ آدھی دکان میں اپنا کاروبار کر رہے ہوتے ہیں, آدھی دکان کسی اور کو کرایے پہ دے دیتے ہیں اور مجھے اس کی انفارمیشن بھی نہیں دیتے. دوسرا یہ کہ بجلی کا بل ٹائم پہ ادا کرے. بعض وقت ایسا ہوتا ہے کہ بجلی کا بل جمع کر لیتے ہیں اور وہ بجلی کا بل اتنا ہو جاتا ہے کہ جتنا انہوں نے ایڈوانس بھی نہیں دیا ہوا ہوتا. بعض وقت دکان چھوڑ کے چلے جاتے ہیں تو اب جو ایڈوانس انہوں نے دیا ہوتا ہے اس سے زیادہ کے ڈیوز اس پہ ہو جاتے ہیں. اکثر ایسا ہوتا ہے جگہ جگہ سوراخ کر دیتے ہیں, دیوار خراب کرتے ہیں, رنگ بالکل ایسا کر دیتے ہیں جیسے کہ رنگ کبھی دیوار پہ تھا ہی نہیں. تو میری یہی ریکویسٹ ہے کہ جب بھی دکان کرائے پر لیں کسی سے بھی لیں تو اس کو اپنی دکان سمجھ کے یوٹیلائز کریں, کیونکہ ظاہر سی بات ہے کہ آپ نے دکان تو کرائے پر لی ہوئی ہے لیکن کام تو وہاں پہ آپ ہی کر رہے ہیں, وہ آپ ہی کا ہی گھر وہاں سے چل رہا ہے. ایک بات اور جو سب سے زیادہ اہم ہے میرے حساب سے وہ یہ کہ 11 مہینے کا ایگریمنٹ ہوتا ہے, تو جب اس کے بعد 11 مہینے کا جب نیا ایگریمنٹ بنواتے ہیں تو اس میں ظاہر سی بات ہے کہ تھوڑا رینٹ بھی بڑھایا جاتا ہے جو بھی پہلے سے طے ہوتا ہے, تو اس میں بھی بڑی ناراضگی کا اظہار کرتے ہیں کہ کرایہ کیوں بڑھا رہے ہیں, ابھی تو کاروبار بالکل ٹھپ ہے. جب بھی کرایہ بڑھانے کی بات کرو تو ان کا کاروبار ٹھپ ہی ہوتا ہے. जब ठप है तो भाई दुकान छोड़ दें आप, मैं किसी और को दे दूंगा जिसका कारोबार ज़्यादा बेहतर चलेगा। तो ऐसा भी नहीं करते, बोलते नहीं अगर हम दुकान छोड़ देंगे तो कमाएंगे कहाँ से। तो जब कमा रहे हैं तो इसका मकसद है कि दुकान चल रही है, कारोबार चल रहा है, लेकिन जब किराया बढ़ाने की बात हो तो बोल देंगे दुकान चल नहीं रही, काम अभी हल्का है, अभी मार्केट ठंडी है। तो इस तरह के बहुत सारे उजुर बताते हैं जो मेरे हिसाब से सही नहीं होते और इसमें झूठ भी शामिल हो जाता है, तो ऐसा ना करें।
अल्लाह दियानतदार तू हमको बना।
मैं शाह साहब की बात पर मुस्कुरा रहा हूँ कि दुकान चला भी रहे हैं, कारोबार भी कर भी रहे हैं, लेकिन साथ ही साथ किराया बढ़ाने की जब बात आती है तो कह देते हैं कि जनाब कारोबार नहीं है, छोड़ दें, छोड़ते भी नहीं है
दुकान।
अल्लाह अकबर, अल्लाह अकबर, वाकई एक बहुत बड़ा प्रॉब्लम है। और यूं कहा जाए कि जो चाहे वो शॉप हो, चाहे वो घर हो, फ्लैट हो, अपना समझ कर इस्तेमाल नहीं किया जाता। सबसे बड़ा प्रॉब्लम जो इसमें मैंने देखा है और जो मेरा एक तजुर्बा है, वो बहुत सारे लोगों से मुलाकात होती है तो पता भी चलता है कि सबसे बड़ा बिजली का बिल, गैस का बिल, यूटिलिटीज का बिल अदा नहीं करते, और वो जब मालिक मकान के सर पर पड़ता है ना, बहुत बड़ी आजमाइश।
पीछे एडवांस भी खत्म हो चुका होता है, अब वो ड्यूज अदा करे तब भी एडवांस है ही नहीं, कहाँ से अदा करे। अच्छा फिर किस्ते बांधे तो ये बाद में मिलेगा काम हमको, जो हमको ला के देगा, तो ये भी आजमाइश है। तो इसमें यूटिलिटी बिल्स तो हमें वक्त पर ही अदा कर देने।
इसमें एक एक मैं यहाँ पर मालिक मालकान से बात करना चाहूंगा कि आप हर महीने ये पाबंदी लगाएं कि हमें आपने बिल भर कर उसकी कॉपी देनी है, या बिल ही उनसे ले लें, उनके तो किसी काम का नहीं है। उनको कहें कि आपने बिल भरकर हमें जमा करवाना है और अगले महीने जब भी नया बिल आए तो वो भी आप।
एक आसान तरीका ये भी हो सकता है, मिसाल अगर रेंट 10,000 रुपए है और आपको मैक्सिमम पता है कि 5,000 रुपए का बिल आता है, तो आपने बोला हर महीने आप 15,000 पे करें, जो बिल में कमी बेशी होगी हम महीने के आखिर में पे कर लेंगे।
जो 10,000 वाला होता है ना रेंट वाला, उसके पास हो सकता है कि 15,000 देने के लिए आजमाइश, तो वो ये भी एक प्रॉब्लम होता है।
जी जी,
तो आसान तरीका यही है कि आप जो है वो उनसे बिल भरवाएं और बिल की कॉपी ले लिया करें।
तो यहाँ पे जैसे दुकानदार की चाहत है, फुजैल भाई देखें इस पे क्या बोलते हैं। मैं ये कहूंगा दुकानदार की तो अपनी चाहत है कि भाई मेरी दुकान का ये सारा सिलसिला अपनी जगह हो, मगर जो रेंट पे लेने वाला उसकी भी एक चाहत है कि हर साल का किराया बढ़ाना जरूरी है। ठीक है, अगर आपका भी चल रहा है तो चलाओ ना, एक साल ना बढ़ाओ।
बिल्कुल ऐसा है कि जो अच्छे मालिक मकान है ना, वो इस तरह का काम नहीं करते। मेरी शादी के बाद जब भाई की शादी हुई और हम अलग हुए, तो जिस घर में मैं किराए पर गया वो बहुत अच्छे लोग थे। सबसे पहले तो मैं जब किराए पर गया तो मेरे वालदैन, उन्होंने कहा नहीं थोड़ा सा भले खर्च कर लो, जरा अच्छा बना लो। तो खर्च करके बना लोगे तो डर गया, कहा कि भाई कब्जा तो नहीं कर लेंगे आप इतना बना रहे। तो मैंने कहा नहीं, हमें तजुर्बा है, ये थोड़ा सा खर्चा है, मगर ये कि चूंकि हमारा एक लॉन्ग टर्म रहने का इरादा है तो ये अच्छा हो जाएगा, आदमी थोड़ा नीट एंड क्लीन अंदाज से रहे। तो उन्होंने क्या किया कि वो हमारा किराया नहीं बढ़ाते थे,
सही,
उनको हमने बार बार रिक्वेस्ट की तो उन्होंने बेचारे बहुत टाइम बाद हमारा किराया बढ़ाया किया। अच्छा, फिर इसमें एक ये भी सिलसिला के वो मिले और कहा कि वो जो आपने घर नहीं बनाया था वो घर बना, और उसके बाद फिर हमारा घर किसी ने बनाया
नहीं
है। ठीक है, तो ये खैर, ये तो अल्हम्दुलिल्लाह अच्छे माहौल की
बरकत
है। तो इसमें ये के बाज बहुत अच्छे किराया
होते हैं,
बहुत टेनेंट बहुत अच्छे होते हैं, लेकिन मैंने आदमी को होता है कि यार ये छोड़ के नहीं ना
जाए। सही बात,
हमारी चीज इसने इतने अच्छे से ख्याल से रखी, लेकिन बाद वो लापरवाही का सिलसिला होता है, दोनों तरफ से केयर करने की
जी चाहत दोनों की है।
बिल्कुल,
और दोनों की चाहत को ले।
जो मामला हुआ ना उसमें कई मालिक मकानों ने माशाल्लाह बहुत
कोऑपरेट
किया, कोविड के दिनों में,
कोविड के दिनों में कईयों ने किराया माफ किया,
माफ कर दिया,
माफ कर दिया, कई बहुत अच्छा।
अल्लाह की
अल्लाह ने इस्लाम है ना और मुसलमानों का वो
खैर ख्वाही,
खैर ख्वाही,
आप मुसलमानों का ख्याल रखेंगे, अल्लाह आपका ख्याल रखेगा। नाज़रीन हमें दीजिए इजाज़त, मदनी चैनल देखते रहिए, सल्लु अलैल हबीब
सल्लल्लाहु
तआला अला मुहम्मद सल्लल्लाहु अलैहि
वसल्लम। अल्लाह दियानतदार तू हमको।